घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंगा एफएम 102.2 मेगाहर्ज, बझाङको सैपाल एफएम 110.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु, प्रदेश राजधानीबारे सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी, कैलालीमा वैदेशिक रोजगारीको लागि राहदानी बनाउनेहरूको संख्या वर्षैनी बढ्दै, बाजुरामा अनाथ बालबालिकाहरूलाई सहयोग प्रदान, संसदको मर्यादालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्रीको भनाई, नयाँ मर्यादा क्रमप्रति निर्वाचन आयोगको असहमति र सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनल भोलि शनिबार हुने।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा।
नमस्कार।
छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है? सकेसम्म विद्यालयमै आएर शिक्षकहरूलाई भेट्नुहुन्छ, नसक्दा फोनबाटै भए पनि जानकारी लिइराख्नुहुन्छ, अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षक सँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि, साँच्ची पर्सि विद्यालयमा कक्षा 1, 2, 3 विद्यार्थीका अभिभावक र शिक्षकहरूको भेला छ, आउनुहोस् है।
यस्तो बेलामा अभिभावकले घरमा छोराछोरीको पढाइमा गर्न सक्ने सहयोग बारे छलफल र सरसल्लाह पनि हुन्छ रे नि, हो म्याम?
हो त, अनि अभिभावकहरूसँग निरन्तर भेटघाट गर्न पाउँदा हामी शिक्षकहरूलाई पनि आफ्नो जिम्मेवारी पुरा गर्न थप प्रोत्साहन मिल्छ नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
अब समाचार क्रम विस्तारमा। आजबाट सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशनमा बोल्ने प्रदेश सभा सदस्यहरूले जनताले प्रदेश सरकार भएको अनुभूति गर्न नसकेको बताएका छन्। प्रदेश सभाको तेस्रो अधिवेशनमा प्रतिपक्षी दलका सदस्यहरूले सरकार गठन भएको 11 महिना पुगिलिनाग्दा पनि जनताको पक्षमा देखिने गरी कुनै पनि काम गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना गरेका हुन्। प्रदेश सरकारका मन्त्री जनताको पक्षमा काम गर्नुभन्दा पनि कार्यक्रम उद्घाटन र फूलमाला लगाउनमै व्यस्त रहेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आरोप लगाउनु भयो। उहाँले रातो किताबमा छनौट भएका योजना भन्दा मन्त्रालयमा थुप्रै योजना नयाँ बनिरहेको भन्दै सरकारका मन्त्री भन्दा तिनका स्वकीय सचिवहरू बलिया देखिन थालेको समेत बताउनु भयो। प्रतिपक्षले सरकारलाई सहयोग गरेकै कारणले सरकार उदण्ड गरेको भनेको आरोप जनताले आफूहरूलाई लगाइरहेको समेत नेता रावलले बताउनु भयो। प्रदेश सरकार पनि छ भन्ने आवाज जनतामा नरहेको समेत रावलले बताउनु भयो। काङ्ग्रेसका अर्का सदस्य भरत बहादुर खड्काले प्रदेश सरकारले हालसम्म खर्च गरेको पुँजीगत खर्चको अवस्थाले नै प्रदेश सरकारको कार्यक्षमता दर्शाएको समेत बताउनु भयो। उहाँले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिन नसक्नुले झनै सुदूरपश्चिमवासीको शिर निहुरिएको समेत बताउनु भयो। सरकारले प्रदेशको बजेट कसरी खर्च गर्ने भन्ने संयन्त्र नै निर्माण गर्न नसकेको भन्दै खड्काले सरकार कर्तव्यविमुख हुँदा अराजकता बढेको समेत आरोप लगाउनु भयो। प्रदेश सरकारका प्रमुख सचिवले पत्रकारको क्यामेरा खोज्नु घोरापतिजनक कार्य भएको समेत खड्काले बताउनु भयो। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्य मालामती राणाले पनि सरकार विकासको बाटोमा हिँड्न नसकेको आरोप लगाउनु भयो। सरकारको काम निकै सुस्त गतिमा अघि बढेको उहाँले बताउनुभयो। सभामा सत्तापक्षका सदस्यहरूले भने सरकारको बचाउ गर्दै सुरुको 1 वर्ष सिकाइकै चरणमा रहेको बताएका हुन्। नेकपाका प्रमुख सचेतक तारालामा तामाङले अहिले नै सरकारको विरोध गर्ने समय भइ नसकेको बताउनुभयो। अर्का सदस्य बीरभान चौधरीले पनि यो समय संविधान कार्यान्वयनको चरणमा रहेकाले दलहरूका बीचमा दोषारोपण गर्ने समय नभएको समेत स्पष्ट पार्नुभयो। अब अर्को प्रदेश सभा बैठक माघ 11 गते दिउँसो 1 बजे बस्ने जनाइएको छ। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी उपयुक्त नभएको भन्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित विभिन्न निकायको नाममा कारण देखाउ आदेश जारी गरेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी बोलाइएको थियो। सर्वोच्च अदालतमा डुटी घर भएका अधिवक्ता मनिष कुमार श्रेष्ठसहित 9 जिल्लाका 9 जनाले प्रदेशको राजधानी तोक्दा अवैज्ञानिक र असंवैधानिक तरिकाले तोकिएको भन्दै रिट दर्ता गराएका थिए। सर्वोच्च अदालतका प्रधान न्यायाधीश तुलेन्द्र शमशेर जबराको नेतृत्वमा बसेको संवैधानिक इजलासले गोदावरी राजधानी बनाउने निर्णयमा कारण पेश गर्न सरकारलाई आदेश गरेको हो। रिटको पक्षमा रिटकर्ता अधिवक्ता मनिष कुमार श्रेष्ठ, अधिवक्ताहरू डाक्टर सुरेन्द्र भण्डारी, अनन्त कार्की, रामेश्वर कोइराला, तारा प्रसाद तिमल सिन्हा, अनन्त पराजुली, सुधीर बङ्गाल लगायतका 10 अधिवक्ताले बहस गरेका थिए। यसअघि सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर 2 र 4 पर्ने तेघरीको जङ्गलमा राजधानी बनाउने प्रदेश सरकारको निर्णय विरुद्ध अधिवक्ता देवी कुमारी जोशीले सर्वोच्चमा रिट निवेदन दिएपछि सर्वोच्चले कारण देखाओ आदेश नै जारी गरेको थियो। कैलालीमा वैदेशिक रोजगारीको लागि राहदानी बनाउनेहरूको संख्या वर्षेनी बढ्दै गएको छ। पछिल्लो 5 वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय कैलालीबाट 18,000 भन्दा बढीले राहदानी बनाएका छन्। नेपालमा रोजगारीका अवसर नहुनु तथा अध्ययनको लागि राहदानी बनाउनेहरूको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। दैनिक रूपमा 100 संख्यामा जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी बनाउनेहरूको भिड लाग्ने गरेको छ। नेपालमा रोजगारीका अवसर नपाउँदा नेपाली युवा विदेश बाध्य भएका छन्। पुरुष मात्रै नभइकन वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या पनि ठूलो रहेको सहायक प्रमुख जिल्लाधिकारी जनकराज भट्टले बताउनुभयो। पछिल्लो 5 वर्षको अवधिमा कैलाली प्रशासनबाट 18,978 जनाले राहदानी बनाएका छन्। पछिल्लो 5 वर्षको अवधिमा कैलाली प्रशासनबाट 16,950 पुरुष र 2,028 महिला गरी 18,978 जनाले राहदानी बनाएको देखिएको छ। नेपालबाट हालसम्म 51,79,044 वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा रहेको तथ्याङ्कले देखाएको छ। राहदानी बनाउनेहरूको संख्या वर्षेनी बढ्दै गए पनि श्रम स्वीकृति लिएर सिप सिकेर जानेहरूको संख्या भने न्यून रहेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले ब्रेथलाइजर, मापसी अर्थात् मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने मेसिन लगायतका उपकरणहरू जिल्ला ट्राफिक प्रहरी कञ्चनपुरलाई हस्तान्तरण गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले हस्तान्तरण गर्नुभएको हो। 1,10,000 मूल्य पर्ने एक थान ब्रेथलाइजर मापसी जाँच गर्ने मेसिन र 2,900 मूल्य पर्ने 3 थान म्याजिक लाइट जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक भरत शाहलाई हस्तान्तरण गर्नुभएको हो। उपकरण हस्तान्तरण गर्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सवारी दुर्घटना रोक्न र अपराधको रोकथामका साथै मर्यादित रूपमा सवारी साधन चलाउन उपकरण हस्तान्तरण गरिएको समेत बताउनुभयो। जिल्ला ट्राफिक कार्यालयका प्रमुख भरत शाहले यसअघि मादक पदार्थ सेवन गरे नगरेको थाहा पाउन मुखले सुग्नुपर्ने अवस्था भएको भए पनि अब यसको अन्त्य भएको बताउनु भएको छ। हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिकाको वडा नम्बर 4 अध्यक्ष लक्ष्मी दत्त बोहरा, महाकाली यातायात व्यवसाय समितिका अध्यक्ष डम्बर दत्त पन्त, पवनदूत यातायातका अध्यक्ष वीरेन्द्र शाह, पत्रकार लगायतको उपस्थिति रहेको थियो। ब्रेथलाइजर मापसे जाँच गर्ने मेसिनले मापसे गरेका फोटो खिच्ने, मापसे कति गरेको छ सोको प्रतिशत पत्ता लगाउने गर्दछ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुबेर कणायतको पनि उपस्थिति रहेको थियो। आगामी माघ 19 गतेदेखि फागुन 4 गतेसम्म कैलालीको धनगढीमा हुने धनगढी प्रिमियम लिग डिपिएल क्रिकेट प्रतियोगिता यस वर्ष फाप्ला क्रिकेट मैदानमा हुने भएको छ, जसका लागि तयारी पनि तीव्र पारिएको धनगढी क्रिकेट एकाडेमीले जनाएको छ। ड्रिम फाप्लाको योजना पूरा गर्नका लागि यस वर्ष डिपिएल फाप्ला मैदानमा हुन लागेको बताइएको छ। थप जानकारी कैलालीबाट सहकर्मी निर्मला खनायतको यो रिपोर्टबाट।
धनगढीको बोराडाँडीमा रहेको फाप्ला मैदानमा अहिले पिचको काम सकिएर मैदान मर्मतको कामसँगै अन्य तयारी पनि अघि बढाइएको छ। यसअघि धनगढीको सङ्घीय प्रहरीको मैदानमा हुँदै आएको डिपिएल यस संस्करणदेखि फाप्ला मैदानमा बनाउने योजना रहेको छ। धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुभाष शाही,
मुम्बईबाट 2 क्रिकेटर, काठमाडौँबाट 1 क्रिकेटर आएर 5 किटहरू तयार गर्नुभएको छ। राम्रो अन्तर्राष्ट्रिय स्तरको अनि आउटफिल्डको पनि मर्मतको कामहरू भइरहेको छ होइन। त्यो बाहेक अन्य तयारीहरू, खेलाडीहरूको अप्सनहरू भइसकेको छ र ग्राउन्डको प्याराफिट ल्याउने तयारीदेखि लिएर ग्राउन्डलाई अन्तिम सेप दिने तयारीहरू पनि भइरहेको छ।
धनगढीको क्रिकेट प्रतिको योगदान धेरै ठुलो छ। धनगढी क्रिकेट एकाडेमीका व्यवस्थापक भरत जोशी करिब 25 लाखको लगानीमा आइसिसी मापदण्डको पिच र मैदान निर्माण गर्ने काम भइरहेको बताउनुहुन्छ। उहाँ ड्रिम फाप्लाको योजना पूरा गर्नका लागि यस वर्ष फाप्ला मैदानमा डिपिएल हुन लागेको बताउनुहुन्छ।
अब अहिले खेल मैदानको पनि लगभग धनगढीमा अभावै छ, त्यसकारण फाप्ला खेल मैदान तयार हुनसाथ यहाँको क्रिकेट गतिविधिहरू पनि बढ्न जान्छ। सबै खेलाडीहरूले त्यहाँ क्रिकेट खेल्ने मौका पाउनेछन्। धेरै तयार भइसकेको छ। डिपिएल भन्दा लगभग 8-10 अगाडि नै हाम्रो सबै तयारी भइहाल्छ। ग्राउन्डहरू 70-80% लगभग भइसक्यो।
माघ 19 गतेदेखि हुने डिपिएलको लागि फाप्ला मैदान तयारीको अवस्था लगभग अन्तिमतिर छ। यो रङ्गशालाको निर्माणपछि सुदूरपश्चिम प्रदेश खेल पर्यटनबाट समृद्धिको बाटोमा अघि बढ्ने बताउनुहुन्छ धनगढी क्रिकेट एकाडेमीका कोच दिपेन्द्र चौधरी।
धेरै नै फाइदा छ नि, सबभन्दा पहिले त यहाँको प्लेयर्सहरूलाई एउटा खेल्ने ठाउँ पाउँछ, सेकेन्ड यहाँको टुरिज्मलाई केही हेल्प गर्छ होइन, अनि थर्डमा एउटा डिसेन्ट्रलाइज हुन्छ नेपालको क्रिकेट, जुन फाप्ला ग्राउन्ड बनिसकेपछि धेरै नै म्याचेसहरू यहाँ आउँछ नि, र सुदूरपश्चिममा एउटा ठुलो ग्राउन्ड पनि हुन्छ क्रिकेटको।
अघिल्ला वर्षभन्दा यस वर्षको संस्करण अझ भव्य हुने अध्यक्ष शाहीको भनाइ छ। फाप्ला प्रदेशका लागि राष्ट्रिय गौरवको योजना बन्ने उहाँको दावी छ। 5 वर्षे योजनामा निर्माण भइरहेको फाप्ला मैदान निर्माणमा 2 अर्ब रुपियाँ लाग्ने अनुमान छ। पब्लिक प्राइभेट पार्टिसिपेन्टको मोडलका आधारमा निर्माण भइरहेको फाप्लाका लागि स्थानीय निकायदेखि प्रदेश सरकारको राम्रो साथ भएकोले लक्षित समयमा नै फाप्ला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष शाही बताउनुहुन्छ।
घोषणा गर्दाखेरि अब 5 वर्षमा तयार गर्ने भन्ने लक्ष्य लिएका थियौँ, अब त्यो हुँदै भनौँ न हामी अब केमा सफल पनि भएका छौँ, खेल जति ठुलो हुँदैछ आफूलाई समय भन्नुपर्छ भने दबाब पनि क्रिएट भइरहेको छ, र गत वर्ष सरकारले भनौँ न अब पछि सरकार स्थानीय सरकारले मिलेर
धनगढीको प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि 5 करोड बजेट विनियोजन गरेको छ। प्रदेश सभामा प्रदेश सरकारका अर्थमन्त्री झपट बोहराले प्रस्तुत गरेको आर्थिक वर्ष 2075-76 बजेटमा फाप्ला मैदानको विकास तथा विस्तारका लागि रकम विनियोजन गरिएको हो। 3P मोडेलका आधारमा निर्माण भइरहेको फाप्ला मैदान धनगढी क्रिकेट एकाडेमीको अगुवाईमा अन्तर्राष्ट्रिय मैदान बनाउने काम भइरहेको छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले कस्तो भूमिका खेल्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
ध्रुवराज भट्ट। खेलकुदको लागि सबभन्दा पहिला त पर्याप्त ठाउँ छैन, खेल्नलाई फिल्डहरू छैनन्, फिल्डको लागि केही पहल गरिदिनु पर्ला जस्तो मलाई आफ्नो विचारले लाग्छ। अब स्थानीय तहबाट जो खेलाडीहरू छन् त्यसो पहिचान गरेर तिनीहरूलाई पनि संरक्षणको पनि खाँचो रहेछ भन्ने मैले आफ्नै घरबाट बुझेँ। राम्रो खेलाडीलाई संरक्षण गरिदिए हुन्थ्यो केही चिज पनि, त्यस्तै खेलाडीहरू कोही भलिबलको होला, कोही क्रिकेटको होला, कोही अन्य चिजहरूको खेलाडी होला, त्यसमा पनि केही ध्यान दिइदिएपछि राम्रै होला जस्तो लाग्छ मलाई।
रामदत्त भट्ट। अब खेलकुद विकासको लागि स्थानीय निकायबाटै हाम्रा बाल बालिकाहरूलाई खेलकुद प्रति आस्था जागोस्, फुटबल भयो, भलिबल भयो, क्रिकेट भयो, बास्केटबलहरू भए, विभिन्न कुराहरू छन्, यसमा स्थानीय निकायको भूमिका भनेको जसरी अब बजेटकै कुराहरू आयो, प्रत्येक वार्डहरूमा त्यस्ता किसिमका विद्यालयहरूमा खेलकुद प्रति आस्था जाग्ने त्यस्ता कार्यक्रमहरू, बजेटको व्यवस्था, खेलकुद शिक्षाहरू पनि हुनु पर्यो।
पुगनलाई त सहयोग गर्नु पर्यो, उसले युवाहरूलाई अगाडि लैजाने त्यो गर्नु पर्यो। अब निर्माण अब खेलकुदको मतलब सामग्री के चाहिने हो त्यो गर्नु पर्यो, कहाँनिर फिल्ड चाहिने हो सहयोग गरिदिनु पर्यो।
लक्ष्मण सिंह पुजारा। स्थानीय तहले अब एकदम राम्रो भूमिका खेल्नुपर्छ, जस्तै प्रत्येक ठाउँमा खेलकुद स्टेडियमहरू हुनुपर्छ, खेलकुदको लागि युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ, खेलकुद सामग्री वितरण गर्नुपर्छ।
किशन सिंह घटाल। खेलकुद विकासको लागि सबै स्थानीयहरूले त्यसको बजेट छुट्टिएर अनि त्यसको सामग्री जुटाउनु पर्छ, जस्तै भनौँ नि खेलकुद गर्ने टिमको लागि ड्रेस हुनुपर्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 90.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
ल अब नानु पढ म सुन्छु है।
हस आउ आउ दादा खाजा खाऊ, दादा खाजा
खाऊ। हाम्री नातिनीले कति मजाले पढे कि, बुहारीले दौतरी शिक्षा तालिमबाट सिकेका कुराले छोरीको पढाइमा निकै सघाउ पुगेको छ है।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो, साना नानीहरूमा अहिलेदेखि नै नियमित रूपमा बुझेर पढ्ने बानी बसाल्न सके पछिसम्मलाई पढेर सिकाइ राम्रो हुन्छ।
हजुर बुवा, आज मलाई मुसारा हात्तीको कथा सुनाउँछु भन्नुभयो होइन?
हो, अनि भोलि सानी चरीको कथा सुन्ने है।
आहा।
कक्षा 1-2-3 का बाल बालिकाले
घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
शिक्षक आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस निजामती कर्मचारी आवासीय विद्यालय राजपुर दिपाइल डोटीको लागि देखाएका पदहरूमा शिक्षकहरूको प्रतियोगितात्मक लिखित परीक्षाद्वारा सेवा करारमा पदपूर्ति गर्न निम्न बमोजिमका योग्यता पुगेका उम्मेद्वारहरूलाई दरखास्त आह्वान गरिन्छ।
विषय सामाजिक शिक्षक एकजना महिला। शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरेको।
गणित शिक्षक एकजना खुला। मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषयमा कम्तीमा द्वितीय श्रेणीमा MEd उत्तीर्ण गरेको।
विषय विज्ञान शिक्षक एकजना खुला। मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा कम्तीमा द्वितीय श्रेणीमा MSc उत्तीर्ण गरेको।
कम्प्युटर शिक्षक एकजना खुला। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर मूल विषय लिई कम्तीमा द्वितीय श्रेणीमा स्नातक उत्तीर्ण गरेको।
नोट, सबै उम्मेद्वारहरू शिक्षक सेवा आयोगबाट माध्यमिक तहको अध्यापन अनुमति पत्र प्राप्त भएको हुनुपर्नेछ।
तह माध्यमिक तह तृतीय श्रेणी सेवा करार।
परीक्षाको किसिम लिखित अन्तर्वार्ता र प्रयोगत्मक परीक्षा।
परीक्षा दस्तुर ₹1,000।
परीक्षा दस्तुर बुझाउने विधि राष्ट्रिय वाणिज्य बैंक दिपाइलमा रहेको निजामती कर्मचारी आवासीय विद्यालय बोर्ड अफ ट्रस्टिज दिपाइलको चलानी हिसाब नम्बर 1308 नगद जम्मा गरेको भौचर दरखास्त फार्म साथ पेश गर्नुपर्ने।
दरखास्त बुझाउने माध्यम उम्मेद्वार आफैले वा हुलाकबाट म्याद नागी हुलाकबाट प्राप्त हुन आएका दरखास्त स्वीकृत गरिने छैन।
उम्मेद्वारको नागरिकता र उमेर हद दरखास्त दिने अन्तिम मिति सम्ममा 18 वर्ष पूरा भई 40 वर्ष ननागेको नेपाली नागरिक हुनुपर्नेछ।
दरखास्त दिने अन्तिम मिति 2075 पौष 11 गतेदेखि 30 दिन तथा दोब्बर दस्तुर 7 दिन थप।
पदमा रही गर्नुपर्ने कामको विवरण प्रचलित शिक्षा ऐन तथा नियमावलीले तोकी बमोजिम शिक्षकले गर्नुपर्ने सम्पूर्ण कार्यहरू र विज्ञान तथा सामाजिक शिक्षकको हकमा केही अतिरिक्त जिम्मेवारी।
तलब, नेपाल सरकारको माध्यमिक तह तृतीय श्रेणीको शिक्षकको प्रचलित स्केल बमोजिम तथा अतिरिक्त जिम्मेवारीका लागि केही थप आर्थिक सुविधा।
लिखित परीक्षाको माध्यम अङ्ग्रेजी भाषा।
दरखास्त साथ संलग्न हुनुपर्ने कागजातहरू शैक्षिक योग्यताका प्रमाण पत्रहरू 1-1 प्रति,
नेपाली नागरिकताको प्रमाण पत्र 1 प्रति, अध्यापन अनुमति पत्रको प्रतिलिपि। थप जानकारीका लागि कर्मचारी आवासीय विद्यालयको सम्पर्क नम्बर 0994420094, निजामती कर्मचारी आवासीय विद्यालय राजपुर दिपाइल टोटी।
कानको उपचार तथा अपरेसनको लागि सुनौलो अवसर त्रिवी शिक्षण अस्पताल नाक कान घाँटी विभाग काठमाडौँका विशेषज्ञ तथा भूतपूर्व प्रमुखहरूद्वारा यही माघ 17 गतेदेखि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 1 अत्तरिया वनखेत स्थित इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्रमा कान रोगको उपचार तथा शल्यक्रिया हुने भएकोले सम्पूर्ण कानका बिरामीहरूलाई समयमै मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। सम्पर्क स्थान इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र गोदावरी 1 अत्तरिया वनखेत कैलाली अत्तरिया चोकबाट करिब 800 मिटर पूर्व। सम्पर्क नम्बर 0915508449 वा किरण घिमिरे 98416633900। सहयोगी संस्था CBM।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। बाँकी खबर। गाउँमा स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि बैतडीका ग्रामीण क्षेत्रका विद्यार्थी खुसी भएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका 3 श्रीकोटमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रबाट स्नातकोत्तरसम्मको पढाइ हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरसम्मको लागि अनुमति दिएपछि चालु शैक्षिक सत्रबाट श्रीकोट बहुमुखी क्याम्पसमा पनि शिक्षाशास्त्र संकायमा पढाइ हुने क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयो। शिक्षाशास्त्र अन्तर्गत स्वास्थ्य शिक्षा र पाठ्यक्रम मूल्याङ्कन विषयमा पढाइ हुने क्याम्पस प्रमुख कार्कीको भनाइरहेको छ। विक्रम सम्बत 2069 सालमा स्थापना भएको श्रीकोट बहुमुखी क्याम्पसमा हालसम्म स्नातक तहसम्मको पढाइ हुने गरेको थियो। उक्त क्याम्पसमा यसअघि स्नातक तहमा व्यवस्थापन र शिक्षाशास्त्र संकायमा पढाइ हुँदै आएको थियो। गाउँमा स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पनि पहुँच पुगेको छ। आर्थिक अभावकै कारण स्नातकपछि पढाइ छोडेका विद्यार्थीका लागि गाउँमा स्नातकोत्तरको पढाइ हुने भएपछि सजिलो हुने दोगडाकेदार 3 श्रीकोटका स्थानीय सीता विष्टले बताउनुभयो। श्रीकोट बहुमुखी क्याम्पस बैतडीमा स्नातकोत्तरसम्म पढाइ गर्ने दोस्रो क्याम्पस बनेको छ। यसअघि सदरमुकाम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा मात्रै स्नातकोत्तरसम्मको पढाइ हुने गरेको थियो। आज कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ। शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 को बिलडाणी स्थित भम्के पानीमा कार्यक्रम सम्पन्न भएको हो। बर्गर समितिका अध्यक्ष जुनुलाल चौधरीको सभापतित्वमा माघी मिलन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा थारू समुदायले प्रजातान्त्रिक मान्यता बोकेको माघी पर्व जस्तो संस्कृतिको संरक्षण र जगेर्ना गर्नुपर्ने कुरा माघी मिलन कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाटा नगरपालिकाका वडा नम्बर 8 का वडा अध्यक्ष बहादुर सिंह महराले बताउनु भयो। त्यसै गरी कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि शुक्लाफाटा नगरपालिकाको वडा नम्बर 9 का वडा अध्यक्ष रमेश बहादुर अयरले आगामी वर्ष विरत रूपमा माघी मिलन कार्यक्रमको आयोजना गर्ने बताउनु भयो। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुनुका साथै थारू राष्ट्रिय कलाकार मणिराम चौधरी र सुनिता चौधरीको पनि प्रस्तुति रहेको थियो। कार्यक्रममा नाच टोलीहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो भने बर्गर र पत्रकारहरूलाई दोस्रोला उडाएर सम्मान गरिएको थियो। कैलालीको धनगढीमा अत्याधुनिक ब्लड ब्याङ्क सेन्टर स्थापना हुने भएको छ। अमेरिकी सरकारको झन्डै 10 करोड आर्थिक सहयोग लागतमा ब्लड ब्याङ्क सेन्टर स्थापना हुने भएको हो। सो सेन्टरको भवनको शिलान्यास सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, प्रदेश सभा सदस्य डिलीराज पन्त, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद बिडारी, धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओड लगायतले संयुक्त रूपमा गरेका छन्। भवन आगामी 1 वर्षभित्र निर्माण भइसक्ने नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशीले जानकारी दिनुभयो। भवनसँगै रगत भण्डारणका लागि आधुनिक मेसिन र प्राविधिक सहयोग समेत अमेरिकी राजदूतावासले प्रदान गर्ने सभापति जोशीले बताउनुभयो। रक्त सञ्चार गृहबाट सुदूरपश्चिम प्रदेशका करिब 25 लाख भन्दा बढी नागरिकहरू लाभान्वित हुने जनाइएको छ। भवन निर्माण गर्ने जिम्मा हिमालयन कन्स्ट्रक्सनले पाएको छ। आज कञ्चनपुर लगायत देशैभर शान्ति दिवस मनाइएको छ। भारतको राजस्थानमा रहेको विश्व प्रजापिता ब्रह्मकुमारी सूर्य केन्द्रीय विश्वविद्यालय अन्तर्गत रहेका कञ्चनपुर लगायत नेपालभरिका करिब 500 केन्द्रहरूमा आज शान्ति दिवस मनाइएको हो। प्रजापिता ब्रह्मकुमारी सूर्य केन्द्रीय विश्वविद्यालयका संस्थापक प्रजापिता ब्रह्माको आज 50 मुक्ति दिवस परेको हुँदा सोही दिवसका अवसरमा शान्ति दिवस मनाइएको हो। भेदभावरहित समाज निर्माण गर्नुपर्ने र विश्वमा शान्ति कायम गर्नुपर्ने लगायतका विषयमा सो विश्वविद्यालयबाट शिक्षा दिइने गरिन्छ। आज नेपाल 140 देशहरूमा रहेका विश्वविद्यालयका शाखाहरूमा समेत शान्ति दिवस मनाइएको ब्रह्मकुमारी महिमा बहिनीले जानकारी दिनुभयो। आज कार्यक्रममा विश्व शान्ति दिवसका अवसरमा ध्यान योग, शान्तिका लागि संकल्प लगायतका कार्यक्रमहरू गरिएका थिए। कामको सिलसिलामा बाजुराबाट भारतको मुम्बईमा गएर काम गरिरहेका प्रवासी नेपालीहरूले बाजुराका अनाथ बालबालिकाहरूलाई न्यानो लुगा सहयोग गरेका छन्। दैनिक चारा गरेर आमदानी गरेको रकमबाट दिनको खाजा खर्च कटाएर कन्सन बाजुरामा रहेका अनाथ बालबालिकाहरूलाई न्यानो लुगा सहयोग गरिएको हो। बुढीगङ्गा नगरपालिका 2 बुरमतोलामा रहेको कन्सन बाजुराको संरक्षणमा रहेका 13 अनाथ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको संस्थाका अध्यक्ष गणेश थापाले बताउनुभयो। प्रवासीले पठाएका लुगा सहायक प्रमुख जिल्लाधिकारी खगेन्द्र बहादुर मल्लले सम्बन्धित बालबालिकालाई हस्तान्तरण गरेका थिए। आमा बुवा दुवै नभएका र अरूकै सहारामा जीवन बिताइरहेका बालबालिकाहरूलाई चिसो छल्न न्यानो लुगा सहयोग गरिएको प्रवासी नेपाली सङ्घ महाराष्ट्र समितिका सदस्य गणेश राजगिरीले बताउनुभयो। मुम्बईमा रहेका नेपालीहरूले बालबालिकाको स्कुल ड्रेस, स्वेटरदेखि न्यानो ब्लाङ्केट, जकेट सहित कपडाहरू पठाएको जनाइएको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 1 का हात्ती पीडित परिवारहरूलाई राहत रकम हस्तान्तरण गरिएको छ। घर, अन्नबाली र उखुबालीमा जङ्गली हात्तीको झुण्डले नोक्सान पुर्याएका परिवारहरूलाई वडाध्यक्ष हरिश विष्टले क्षतिका आधारमा 5,000-10,000 रुपियाँसम्म राहत स्वरूप रकम हस्तान्तरण गर्नुभएको हो। घर निर्माण गर्न र अन्नको बिउ खरिद गर्न सहजताका लागि राहत रकम हस्तान्तरण गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो। हात्ती पीडितहरू भागीराम डङ्गरालाई 10,000, दमनबहादुर विष्ट, धनवीर सार्की, पार्वती सार्की, प्रेम सार्की र मोहन विकलाई 5,000-5,000 दरले राहत रकम उपलब्ध गराइएको जनाइएको छ। अब के राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत हुँदैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताउनु भएको छ। आज व्यवस्थापिका संसदमा काङ्ग्रेस सांसद गगन कुमार थापाले सोधेको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीको 16 अनसनका विषयमा एकजना अनसन बसेपछि देशै ठप्प हुने कानुनी विधिले लोकतन्त्र नचल्ने बताउनु भएको हो। सांसद थापाले प्रतिनिधि सभाको बैठकमा केसीसँगको सम्झौता पालना किन नभएको भनी सोधेको प्रश्नमा जवाब दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, बहुमत छ भन्दैमा म संसदलाई आदेश दिन सक्दिन, संसदको निर्देशन पालना गर्छु। सोह्रौं अनसन जारी रहेको प्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले एकजना अनसन बसेपछि देशै ठप्प हुने अवस्था आउन नहुने पनि धारणा राख्नुभयो। केही नेपाली नागरिकहरूले 50 अर्ब रुपियाँ भन्दा धेरै स्विजरल्यान्डको बैङ्कमा राखिएको पाइएको प्रति उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले सत्य तथ्य छानबिन गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल जलमार्ग र रेलमार्गको विकासमा अघि बढिरहेको दावी समेत गर्नुभयो। कोलकाता बन्दरगाह पुग्न 150 किलोमिटर मात्र बाँकी हुने गरी जलमार्गको विकास हुने उहाँले जानकारी दिनुभयो। वीरगञ्ज काठमाडौँ रेलमार्ग बारे भारत सरकार र केरुङ काठमाडौँ रेलमार्गका लागि चीनसँग काम अघि बढिरहेको प्रधानमन्त्रीको भनाइरहेको छ। सांसदले सोधेको संविधान संशोधनको प्रश्नमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचन आयोगले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति असहमति जनाएको छ। आयोगका पदाधिकारीहरूको आज बसेको पूर्ण बैठकले मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीहरूलाई उक्त निकायका प्रमुखको रगत्तै पछाडि कायम गराउनका लागि आग्रह गर्ने निर्णय गरेको छ। आयोगले संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तह राख्नुले कर्मचारीभन्दा धेरै तर राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान मर्यादामा समेत आँच आउने ठहर गरेको छ। मर्यादाक्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, सङ्घीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानूनलाई आधार मान्नुपर्ने जनाइएको छ। सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरेर संवैधानिक निकायका पदाधिकारीहरूको मर्यादाक्रम उक्त निकायका प्रमुखहरूको मर्यादाक्रमको लगत्तै पछाडि कायम गराउन निर्वाचन आयोगले सरकारसँग आग्रह पनि गरेको छ। लोकसेवा आयोगले पनि हिजो पछिल्लो मर्यादाक्रमप्रति ध्यान आकर्षण भएको जनाएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको धेरै समस्या नभए पनि नीतिगत रूपमा केही सुधार तथा समयानुकूल बनाउनु पर्नेमा जोड दिनुभएको छ। आजदेखि काठमाडौँमा सुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गर्दै उहाँले विगतमा अत्यास लाग्दो विद्युत बार कटौतीको युग अन्त्य भएर नेपाल नयाँ युगमा प्रवेश गरेको टिप्पणी गर्नुभयो। ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिकरण सम्भव भएको भन्दै उहाँले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको विस्थापन गर्न पनि विद्युत नै उपयुक्त साधन भएको समेत बताउनुभयो। विकास निर्माणको काममा बढीभन्दा बढी प्रविधिको प्रयोग गर्नुपर्ने र सहज रूपमा काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिँदै पुनले सहजै काम हुने र काम गर्ने वातावरण बनाउनु पर्नेमा समेत जोड दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको ऊर्जा क्षेत्रमा ठूलो समृद्धि आउने बताउनुभयो। खेल खबर। तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनल शनिबार अर्थात् भोलि हुने भएको छ। फाइनलमा रुसलान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। थ्री स्टार मेची नेत्राले काकर भिट्टालाई 2-0 पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। यस्तै टाइब्रेकरमा सिएमजी क्लब सङ्कटालाई 5-4 पराजित गर्दै पुलिस फाइनल पुगेको थियो। उपाधिका लागि शनिबार अर्थात् भोलि दिउँसो 2 बजे धनगढी रङ्गशालामा खेल हुनेछ। भोलि धनगढी रङ्गशालामा हुने प्रतियोगिताको फाइनल विजेताले 21 लाख रुपियाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले 10 लाख रुपियाँमा चित्त बुझाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको 150 cc मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ हरेकले 15,000 रुपियाँ प्राप्त गर्ने जनाइएको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु। प्रदेश राजधानीबारे सर्वोच्च अदालतद्वारा कारण देखाओ आदेश जारी। कैलालीमा वैदेशिक रोजगारीको लागि राहदानी बनाउनेहरूको संख्या वर्षैनी बढ्दै। बाजुरामा अनाथ बालबालिकाहरूलाई सहयोग प्रदान। संसदको मर्यादालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्रीको भनाई। नयाँ मर्यादाक्रमप्रति निर्वाचन आयोगको असहमति र सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनल भोलि हुने। हुन्छ त यसलाई यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति जेलसम्म परिवृद्धिद्वारा साथ दिनुहुने प्राविधिक मित्र मोहन उजाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पनि विदा हुन्छु। हस्त नमस्कार।